यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संघीय संसदका दुवै सदनमा छलफल शुरू। वातावरणीय दृष्टिकोणबाट निजगढ़मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नमिल्ने सर्वोच्च अदालतको फैसला। स्थानीय तह निर्वाचनको 749 पालिकाको अन्तिम मत परिणाम सार्वजनिक। 3 पालिकामा मतगणना जारी। र दक्षिण अफ्रिकी राष्ट्र सेनेगल स्थित एक अस्पतालमा आगलागी हुँदा 11 नवजात शिशुको मृत्यु।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्क SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष 2079-80 वार्षिक नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष 2079-80 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नुभएपछि छलफल शुरू भएको हो। बैठकमा सांसदहरू भीम बहादुर रावल, खगराज अधिकारी, शेरबहादुर तामाङ, प्रेम सुवालले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुँदै नीति तथा कार्यक्रमका धेरै विषयमा सुधार आवश्यक रहेको बताउनुभयो। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले विगतमा एमाले ल्याएको नीति तथा कार्यक्रमलाई नै यो सरकारले निरन्तरता दिएको दावी गर्नुभयो।
नीति कार्यक्रम मार्फत सरकारले जनता समक्ष आफ्नो राष्ट्रिय संकल्प राख्छ। राष्ट्रिय संकल्प आफ्नो के हो, कहाँ पुग्ने हो, के गन्तव्य हो, कुन कुन क्षेत्रका गन्तव्य के हो, तिनीहरूलाई प्राप्त गर्ने नीति के हो, ती नीतिहरू प्राप्त गर्ने कार्यक्रम के हो, र त्यो कार्यक्रमका लागि कस्ता योजनाहरूका साथ सरकार अगाडि बढ्छ, त्यसमा नीतिगत पक्ष कस्ता छन् र कार्यक्रमिक पक्ष कस्ता छन् भन्ने कुराहरू नीति कार्यक्रममा वर्णित हुन्छ। राज्य सञ्चालनको बृहत्तर स्वरूप त्यसले प्रस्तुत गर्छ। कसरी राज्य सरकार सञ्चालन कसरी गर्छ, राजनीति कसरी सञ्चालन गर्छ, भ्रष्टाचार नियन्त्रण कसरी गर्छ, समाजमा रहेका असंगत विसंगत र न्यूनताहरूलाई कसरी समाधान दिन्छ, यस्ता कुराहरू नीति कार्यक्रममा स्पष्ट ढंगले, योजनाबद्ध ढंगले र सुविचारी ढंगले प्रस्तुत गरिएका हुन्छ। आफ्नो राजनीति, अर्थनीति, विदेश मामिला सञ्चालन सम्बन्धी नीति, विकास निर्माण सम्बन्धी नीति, सुशासन सम्बन्धी नीति, सामाजिक न्याय समानता सम्बन्धी नीति, लोक कल्याण सम्बन्धी नीति, जनतालाई पुर्याउने सेवा सुविधा सम्बन्धी नीति र सामाजिक परिवर्तन र रूपान्तरण कहाँनिर पुगेको छ, अब कहाँ पुर्याउँछ भन्ने कुराहरू नीति कार्यक्रमले ती कुराहरू व्यवस्थित गर्छ।
एमाले अध्यक्ष ओलीले स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुहुँदै फराकिलो मन र जनताको सेवक हुँ भन्ने भावनाले काम गर्न निर्वाचित जनप्रतिनिधिहरूलाई शुभकामना दिनुभयो। अध्यक्ष ओलीले चर्को मूल्यवृद्धिको मारमा जनता रहेको, पेट्रोलियम पदार्थको मूल्य एक हप्ताभित्र 2 पटक वृद्धि गरिएको भन्नुहुँदै जनतालाई धोका दिने काम नगर्न सरकारलाई सुझाव दिनुभयो। नेकपा एकीकृत समाजवादीका सांसद झलनाथ खनालले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सफल भएको र सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रतिपक्षको भावनालाई समेत समेटेको बताउनुभयो।
नीति कार्यक्रमले थुप्रै राम्रा कुराहरू अगाडि सारेको छ, निसन्देह नै अघि प्रतिपक्षका नेताले उहाँले नै अगाडि सारेका कतिपय कार्यक्रमलाई पनि यहाँ कपी गरिएको छ भनेपछि त यो त प्रतिपक्षका भावनालाई समेत समेटेर आएको नीति कार्यक्रम हो भन्ने यसै पनि प्रमाणित हुन्छ। त्यसैले यसमा धेरै राम्रा कुराहरू पनि छन्।
सत्तापक्ष नेपाली कांग्रेसका सांसद प्रकाश मान सिंहले सीमा विवादलाई ऐतिहासिक तथ्य र प्रमाणका आधारमा सम्बोधन गर्ने, संसदमा विचाराधीन नागरिकता विधेयकलाई सहमतिको आधारमा पारित गर्ने प्रस्ताव नीति तथा कार्यक्रममा राखिएकाले यसमा प्रश्न गर्ने आवश्यकता नभएको बताउनुभयो।
बुढी गण्डकी जलविद्युत आयोजना नेपाल आफै लगानीबाट चाहिँ निर्माण गर्नेछ भनेपछि यसमा चाहिँ डिबेट केमा चाहिँ छ र के नेपालले चाहिँ बनाउन नसक्ने हो नेपालले नै गर्छ नेपालकै लगानीबाट गर्छ भन्दाखेरि यसमा पनि यो क्वेशन चाहिँ रेज गरिराख्ने कतिको औचित्य हुन्छ भन्ने कुरामा त्यसमा चाहिँ सोच्नुपर्छ भन्ने मलाई लागेको छ। आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युतीकरण गर्ने भन्ने चाहिँ निश्चित गर्नुको लागि यो विद्युत उत्पादन गर्नेछ भन्ने कुरा पनि यो चाहिँ राम्रो मलाई चाहिँ लागेको छ।
नेकपा माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतले व्यवस्था विरूद्ध कसैले पनि अपव्याख्या गर्न नहुने भन्नुहुँदै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो। सांसद बस्नेतले सरकारले ल्याएको नीति तथा कार्यक्रममा अर्थतन्त्रमा संरचनागत सुधार, रोजगारी सृजना, उत्पादकत्व वृद्धि, आयको असमानता हटाउने, गरीबी दर हटाउने लगायतका उद्देश्यहरू सकारात्मक रहेको बताउनुभयो। बैठकमा सरकारको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव प्रस्तुत गर्नुहुँदै सांसद हृदय त्रिपाठीले नागरिकता सम्बन्धी विधेयक संविधान अनुसार कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो। सांसद दुर्गा पौडेलले कृषि प्रधान देश भए पनि मुलुक कृषिमा आत्मनिर्भर हुन नसकेको भन्नुहुँदै उत्पादनमूलक क्षेत्रमा सरकारले लगानी बढ़ाउनुपर्ने बताउनुभयो। यसैगरी राष्ट्रिय सभामा पनि आगामी आर्थिक वर्ष 2079-80 नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले आर्थिक वर्ष 2079-80 सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गरेसँगै छलफल शुरू भएको हो। बैठकमा आर्थिक वर्ष 2079-80 नीति तथा कार्यक्रममाथि पाँचजना सांसदहरूले संयुक्त रूपमा तीनवटा संशोधन प्रस्ताव राख्नु भएको छ। संशोधनको प्रस्ताव प्रस्तुतकर्ता सांसदहरूले वित्तीय हस्तान्तरणको विषय विरोधाभासपूर्ण भएको, पूर्ववर्ती आयोजना अलपत्र पार्ने गरी महत्वाकांक्षी र सस्तो लोकप्रियताका लागि ल्याइएको आरोप लगाउनुभयो। उहाँहरूले देशको आर्थिक अवस्थालाई नजरअन्दाज गरी नीति तथा कार्यक्रममा आएको भन्नुहुँदै व्यवहारिक कार्यान्वयनमा जटिलता रहेको उल्लेख गर्नुभयो। यस्तै बैठकमा सत्तापक्षका सांसदहरूले सरकारको नीति तथा कार्यक्रम विगतमा जस्तो सपना बाँड्ने प्रवृत्तिलाई चिर्ने गरी वस्तुगत धरातलबाट आएको धारणा राख्नुभयो। सत्तापक्षीय सांसदहरूले नीति तथा कार्यक्रम उत्पादनशील रोजगारीमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाउने, पूर्वाधार निर्माण, उत्पादन वृद्धि, उत्पादकत्वमा जोड़, संघीयताको सुदृढ़ीकरण र सुशासनलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। नीति तथा कार्यक्रममा उल्लेख गरिएका कृषि, यातायात, ऊर्जा, पर्यटन, सूचना प्रविधिलाई अगाडि बढ़ाई उत्थानशील अर्थतन्त्र निर्माण गर्दै मुद्रास्फीति वांछित सीमाभित्र राख्ने कुरा सकारात्मक रहेको सत्तापक्षीय सांसदहरूले बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 13 गते भोलि बिहान 11 बजे बस्नेछ। सर्वोच्च अदालतले वातावरणीय दृष्टिकोणबाट निजगढ़मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने फैसला सुनाएको छ। न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवड़ा, प्रकाशमान सिंह राउत र डाक्टर मनोज कुमार शर्माको वृहत्पूर्ण इजलासले आज सो विमानस्थल निर्माण सम्बन्धी विवादमा रिट जारी गर्दै निर्माण कार्य रोक्ने फैसला सुनाएको हो। विमानस्थल निर्माण गर्ने क्रममा रूख काट्ने विषयलाई लिएर विवाद शुरू भएको थियो। पूर्व सचिव द्वारिकानाथ ढुंगेल, रंजु हजुर पाण्डे छेत्री, विजय कुमार सिंह दनवार, पंकज कुमार कर्ण र वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। रिट निवेदनमा न्यायाधीश टंक बहादुर मोक्तानको एकल इजलासले 2076 मंगिर 20 गते तत्कालका लागि निर्माण कार्य रोक्न अन्तरिम आदेश जारी गर्दै निर्माण कार्य रोक्न आदेश दिएको थियो। रिट निवेदनमा निजगढ़ विमानस्थलका लागि पुराना रूख रहेको जंगल विनाश गर्ने भएकाले निर्माण रोक्न माग गरिएको थियो। विमानस्थलको काम अघि नबढ़ाउन सरकारका नाममा अन्तरिम आदेशलाई निरन्तरता दिँदै विपक्षीलाई लिखित जवाफ पेश गर्न भनिएको थियो। सबै पक्षको सुनवाईपछि आज अदालतले सो विमानस्थल निर्माण कार्य रोक्ने फैसला सुनाएको छ। सर्वोच्च अदालतले श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रंजन कोइरालाको सजाय घटाउने फैसला उल्ट्याएको छ। निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले गर्नुभएको फैसला सर्वोच्चको पूर्ण इजलासले उल्ट्याएको हो। प्रधान न्यायाधीश राणा र न्यायाधीश तेज बहादुर केसीको इजलासले कोइरालाको जन्मकैदलाई घटाएर 8 वर्ष कायम गरिदिएको थियो। आज कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्की तथा न्यायाधीशहरू टंक मोक्तान र कुमार चुणालको इजलासले सो निर्णयलाई उल्टाएर 20 वर्ष नै कायम गरिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढक्कालले जानकारी दिनुभयो। कोइरालाले अब कैद भुक्तानका लागि थप 11 वर्ष जेल बस्नुपर्नेछ। डीआईजी कोइरालाले 9 वर्ष अघि पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जंगलमा जलाएका थिए। स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिका सहित 4 पालिकाको अन्तिम परिणाम मात्र आउन बाँकी रहेको छ। देशभरको 753 पालिका मध्ये 460 गाउँपालिका र 289 नगरपालिका गरी 749 पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार मतगणना जारी रहेका मध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नम्बर 1 उदयपुरको त्रियुगा नगरपालिका र लुम्बिनी प्रदेशमा रूपन्देहीको तिलोत्तमा नगरपालिका रहेको छ। त्यस्तै सुदूरपश्चिमको बाजुराको बुढीगंगा नगरपालिकामा भएको मतदानबारे विवाद भएकाले पुनः मतदान वा वैशाख 30 गतेको मतदानका आधारमा मतगणना भन्ने बारेमा आयोगले निर्णय गर्न बाँकी छ। काठमाडौँ महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाहले 61,390 मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसकी सृजना श्रेष्ठले 38,187 र नेकपा एमालेका केशव स्थापितले 37,944 मत प्राप्त गर्नुभएको छ। यसै गरी उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले 68,290 र नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले 23,661 मत प्राप्त गर्नुभएको छ। वडा नम्बर 14 करिब 300 मतगणना भइरहेको सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो। रौतहटका 18 पालिकाको नतिजा सार्वजनिक भएको छ। गडुरा र फतुवा विजयपुरको पछिल्लो मत परिणाम सार्वजनिक भएपछि रौतहटका 18 पालिकाको नतिजा सार्वजनिक भएको हो। रौतहटको फतुवा विजयपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने गरूडा नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली कांग्रेसले जीत हासिल गरेको छ। कञ्चनपुरका 9 स्थानीय तहमा निर्वाचन सम्पन्न भएसँगै निर्वाचित जनप्रतिनिधिहरूले कार्यभार सम्हाल्दै जनपक्षीय निर्णयहरू गर्नुभएको छ। जनप्रतिनिधिहरूले आफूले गरेका निर्णयहरूको व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
कञ्चनपुर जिल्लाका 90 स्थानीय तहहरूमा निर्वाचित जनप्रतिनिधिहरूले कार्यभार समेत सम्हाल्नु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख पदम बोगटीले पदभार ग्रहणकै क्रममा नगर क्षेत्रलाई दुर्व्यसनी मुक्त गर्ने 75 वर्षमाथिका ज्येष्ठ नागरिकहरूको घर घरमै गई मासिक रूपमा निशुल्क स्वास्थ्य परीक्षण गराउने र दलित विपन्न तथा गरीब घर परिवारका बालबालिकाहरूलाई निशुल्क स्वास्थ्य तथा विद्यालयको पहुँचमा पुर्याई निशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको सुनाउनुभयो।
हामीले दुर्व्यसनी मुक्त गर्ने 75 वर्षभन्दा माथिका वृद्ध वृद्ध बा आमालाई चाहिँ उहाँहरूको घरमै गएर महिनाको एक पटक निशुल्क स्वास्थ्य परीक्षण गराउने अनि त्यसपछि दलित बालबालिकालाई निशुल्क शिक्षा निशुल्क स्वास्थ्य उपलब्ध गराउने कसरी स्कुल पुर्याउन सकिन्छ ती कार्यक्रमहरू लिएर अघि आउने चाहिँ गरेका छौँ।
त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तोय प्रसाद शर्माले चालू आर्थिक वर्षभित्रै सुकुम्बासी समस्या समाधानको कार्य थालनी गर्ने र नगरमा शव वाहनको व्यवस्था गर्ने निर्णय गर्नुभएको छ।
पुनर्वास नगरपालिकाभित्र रहेको भूमिहीन सुकुम्बासी भूमिहीन दलित तथा अव्यवस्थित दोषासितको समस्या समाधान गर्न बाँकी रहेका सम्पूर्ण काम कारवाही यसै आर्थिक वर्षमा अगाडि बढे समाधान गरिनेछ।
कञ्चनपुरको बेलौरी नगरपालिकामा निर्वाचित नगर प्रमुख पोतीलाल चौधरीले यसअघि पनि 5 वर्ष कार्यकाल पूरा गर्नु भएको छ। अहिले दोस्रो कार्यकालका लागि पुनः निर्वाचित नगर प्रमुख पोतीलाल चौधरीले नगर क्षेत्रभित्रका सुत्केरी महिलाहरूका लागि एम्बुलेन्स एम्बुलेन्स सेवा निशुल्क प्रदान गर्ने निर्णय गर्नु भएको छ।
सुत्केरी महिलाहरूलाई घरबाट लिएर आउने एम्बुलेन्स पठाउने र एम्बुलेन्स पठाइसकेपछि बेलोरी नगरपालिका अन्तर्गतको जति पनि हाम्रो पिएचसी छ अनि त्यहाँ राख्ने, त्यहाँ यदि हुन सकेन भने धनगढी महिनगरसम्म लग्नको लागि निशुल्क रूपमा चाहिँ एम्बुलेन्स सेवा दिने भन्ने निर्णय गरेको छु।
स्थानीय तहको नेतृत्व शुभारम्भ गर्दै गर्दा गरिएका यी निर्णयहरूलाई जनपक्षीय नै मान्न सकिन्छ। यस्तै जनपक्षीय निर्णयहरू र तिनको सफल कार्यान्वयनका लागि आम जनमानसको अपेक्षा रहेको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको परिणामले दलहरूलाई सचेत गराएको बताउनु भएको छ। चितवनमा आज पत्रकारहरूसँगको कुराकानीमा काठमाडौँ लगायत केही स्थानको मतपरिणामले दलहरूलाई केही संकेत गरेको चर्चा गर्नुहुँदै उहाँले स्थानीय तहको निर्वाचनको परिणामले दलहरूलाई जनताले टाढा राख्न खोजेको नभई केही ठाउँको निर्वाचनको परिणामले भने राजनैतिक दल र दलको जिम्मेवारीमा रहेका नेतालाई भने सचेत गराएको बताउनुभयो। खानेपानी मन्त्री उमाकान्त चौधरीले हेलम्बुमा रहेको मेलम्ची खानेपानीको मुख्य प्रवेशद्वार अम्बाफानको आज निरीक्षण गर्नुभएको छ। वर्षाको समय शुरू हुन लागेको र विगतमा झैं खानेपानीको संरचनामा क्षति नहोस् भनेर त्यसका लागि विज्ञ कर्मचारी सहित उहाँले निरीक्षण गर्नुभएको हो। निरीक्षणपछि जल तथा मौसम पूर्वानुमान महाशाखाको टोली विज्ञ तथा कर्मचारीको सल्लाह अनुसार पानीको बहाव हेरेर तत्काल सुरुङको गेट बन्द गरी पानी खोलामा फर्काउन निर्देशन दिनुहुँदै मन्त्री चौधरीले अहिले सुरक्षा गरेर बचाउन सके मनसून सकिने बित्तिकै मेलम्चीको पानी फेरि काठमाडौँ ल्याउन सकिने बताउनुभयो। मन्त्री चौधरीले पानी पठाउने गेट छेउको पहिरो नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभयो। मेलम्चीको विकल्पमा बागमती नदीबाट दैनिक 5 करोड़ लिटर पानी थप गर्न बोलपत्र प्रस्ताव भइसकेको, त्यस्तै 5 करोड़ लिटर भूमिगत पानीको व्यवस्था गरी राजधानीवासीलाई पानीको अभाव हुन नदिने सरकारको योजना रहेको मन्त्री चौधरीले उल्लेख गर्नुभयो। राहदानी विभागले आइतबार समेत सेवा प्रदान गर्ने भएको छ। विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रूपमा बढ़िरहेकाले सार्वजनिक विदाको दिन समेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीलाई सहज र सरल रूपमा विद्युतीय राहदानी उपलब्ध गराउनका लागि विभागले यही जेठ 15 गतेदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म विभाग खोलिने जनाएको हो। राहदानीका लागि आवेदन दिए सम्बन्धित दिनको मिति र समय बुकिङ गर्ने सेवाग्राहीलाई सो समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। दक्षिण अफ्रिकी राष्ट्र सेनेगल स्थित एक अस्पतालमा आगलागी हुँदा 11 नवजात शिशुको मृत्यु भएको छ। सेनेगलको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाल ट्विटर मार्फत पश्चिमी सहर टिभाउनेको अस्पतालमा आगलागी हुँदा 11 नवजात शिशुको मृत्यु भएको र सो घटनामा परि एकजना गर्भवती महिलाको समेत ज्यान गएको जनाइएको छ। त्यहाँका राष्ट्रपति म्याकी सालले अस्पतालको प्रसूति विभागमा भएको घटनाप्रति आफू दुखी भएको र सरकारले घटनाको छानबिन गर्ने बताउनु भएको छ। रूसले युक्रेनको पूर्वी डोनबास क्षेत्रका 40 भन्दा बढ़ी शहरमा गोलाबारी गरेको र 38 घर एउटा विद्यालयसहित 47 नागरिक स्थललाई ध्वस्त पारेको युक्रेनको सशस्त्र सेनाको संयुक्त कार्यदलले जनाएको छ। कार्यदलले गोलाबारीका क्रममा 5 नागरिकको मृत्यु हुनको साथै 12 जना घाइते भएको जनाएको छ। युक्रेनी आन्तरिक मन्त्रालयका सल्लाहकार भाडिम डेनिसेन्कोले 90 दिन लामो युद्धका क्रममा रूसले युक्रेनको राजधानी किएभ र दोस्रो शहर खार्किभ कब्जा गर्न असफल भएपछि रूसले पृथकतावादीको तर्फबाट डोनबासमा नियन्त्रण गर्न खोजिरहेको बताउनु भएको छ। अब आर्थिक समाचार।
आर्थिक वर्ष 2079-80 को नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड़ दिनुभएको छ। बिहिबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले आर्थिक वृद्धि गर्ने कार्यक्रम ल्याउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँहरूले नेपाललाई कृषि प्रधान देश भनिए पनि खाद्यान्नमा परनिर्भर रहेको भन्दै खाद्यान्न उत्पादनमा जोड़ दिनुपर्ने, खेती योग्य जमीनलाई प्लटिङ हुनबाट रोक्नुपर्ने, स्वदेशी कच्चा पदार्थको आधारमा उद्योगको विकास गरिनुपर्ने आवश्यकता औल्याउनुभयो। यस्तै विषादीको परीक्षण नगरी विदेशबाट खाद्य वस्तुको आयात नगरिने व्यवस्था सुनिश्चित गरिनुपर्ने, राष्ट्रिय पुँजी निर्माणमा जोड़ दिँदै हरेक पालिकालाई पुँजी निर्माणको स्रोत बनाउन सकिने लगायतका धारणा राख्नु भएको थियो। यसै गरी आर्थिक वर्ष 2079-80 का लागि सरकारको नीति तथा कार्यक्रममाथि बिहिबार राष्ट्रिय सभा बैठकमा भएको छलफलमा सांसदहरूले पेट्रोलियम पदार्थको विकल्प दिनुपर्ने, बन्द अवस्थामा रहेका हेटौडा उद्योग, बाँसबारी छाला जुत्ता उद्योग, जनकपुर चोट कारखाना आदि पुनः सञ्चालन गर्न सरकारको नीति तथा कार्यक्रमले ध्यान दिनुपर्ने, कृषिजन्य उत्पादनमा वृद्धि गर्नुपर्ने लगायतका सुझाव दिनुभएको थियो। बागमती प्रदेशका सरकारी निकायमा 72 करोड़ रूपियाँ भन्दा बढी बेरुजी रहेको पाइएको छ। हेटौडामा आयोजित एक कार्यक्रममा प्रदेशको सार्वजनिक लेखा समितिका सभापति नुच्छे नारायण श्रेष्ठले सो परिणामको बेरुजी रहेको जानकारी दिनुभएको हो। उहाँले सरकारी कार्यालय समिति तथा संस्थामा अब बेरुजी हुन नदिन समितिले सजग गराउनका साथै ताकेता समेत गरिरहेको बताउनुभयो। जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगे पनि नियमित रूपमा विद्युत आपूर्ति नहुँदा विकल्पका रूपमा सोलर प्लान्ट जडान गर्ने तयारी भएको छ। चन्दननाथ नगरपालिका 3 स्थित घुगुती पावर हाउस नजिक सोलर प्लान्ट राख्ने तयारी भएको हो। जुम्लामा नियमित रूपमा विद्युत आपूर्ति हुन नसकेपछि विकल्पका रूपमा सौर्य ऊर्जाको व्यवस्थापन गर्न 1500 किलोवाट क्षमताको सोलर प्लान्ट राख्न थालिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख नरेश दत्त रावलले जानकारी दिनुभयो। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार पनि उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 8.03 अंकले उकालो लागेर 2239.60 पुगेको हो। त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक 1.39 अंकले उकालो लागेर 436.47 पुगेको छ। बिहिबार कुल 222 कम्पनीका 23,24,665 किता शेयर 88,98,34,908 रूपियाँमा कारोबार भएका छन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब खेलकुद समाचार।
धरानका प्रोफेसनल गल्फर शुक्र बहादुर राईले सूर्य नेपाल गल्फ टुर 2021-22 अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फको उपाधि जितेका छन्। गोकर्ण गल्फ क्लबमा बिहिबार 3 अन्डर 69 को स्कोर सहित समग्रमा 19 अन्डर 269 को स्कोर निकाल्दै शुक्रले उपाधि जितेका हुन्। उपाधि जित्ने क्रममा शुक्रले धरानकै निरज तामाङलाई 6 स्कोरले पछि पारे। शुक्रको यो करियरको 7 उपाधिसँगै 2,50,000 पाएका शुक्र पहिलो पटक नेपाल नम्बर 1 गल्फर बनेका छन्। उनले यो सिजनको कुल 8 मध्ये 5 प्रतियोगितामा मात्र खेले पनि सर्वाधिक 6,63,500 नगद पुरस्कार सहित नम्बर 1 बनेका हुन्। 4 दिने प्रतियोगितामा 43 प्रोफेसनल र 11 एमेच्योर सहित 54 खेलाड़ीको सहभागिता रहेको थियो। मेघराज केसी नेपाली U20 राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनु भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले 7 U20 च्याम्पियनशिप र AFC U20 एसियन कप छनौटका लागि मेघराजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। एन्फाका महासचिव इन्द्रमान तुलाधरले टेक्निकल कमिटिको सिफारिशमा मेघराजलाई टिम हेर्ने जिम्मेवारी दिएको बताउनुभयो। मेघराज घरेलु फुटबलका हाई प्रोफाइलका प्रशिक्षकका रूपमा परिचित हुनुहुन्छ। साफ U20 च्याम्पियनशिपमा आयोजक भारत, नेपाल, मालदिव्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ। च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले मालदिव्सको सामना गर्नेछ। भुवनेश्वर स्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल July 25 हुनेछ। नेपालले दोस्रो खेलमा श्रीलंकासँग July 27 खेल्नेछ। त्यस्तै भारतसँग July 31 र अन्तिम खेल बंगलादेशसँग August 2 खेल्नेछ। शीर्ष दुई टोलीले उपाधिका लागि August 5 प्रतिस्पर्धा गर्नेछन्। निजी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग EPL आयोजक र सहभागी 6 टीमले नेपाल क्रिकेट संघ क्यान विरूद्ध मुद्दा दर्ता गराएको छ। EPLले बिहिबार 1 विज्ञप्ति निकाल्दै क्यानको निर्णय विरूद्ध अन्तरिम आदेशको माग गर्दै मुद्दा दर्ता गरिएको जनाएको छ। क्यानले नेपाल T20 लिग बाहेक अन्य फ्रेन्चाइज T20 क्रिकेटलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेर आफूहरूको कानून र संवैधानिक अधिकारमा आक्रमक भएको भन्दै न्यायका लागि अदालतमा मुद्दा दर्ता गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। क्यानले आफ्नो आधिकारिक फ्रेन्चाइज नेपाल T20 लिग गर्ने भएको कारण अन्य लीगलाई मान्यता नदिने जनाएको थियो। क्यानले लीगको मिति र लीग खेल्ने छवटा टीमको नाम समेत सार्वजनिक गरिसकेको छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशका पहाड़ी भागमा आंशिक बदली भई प्रदेश नम्बर एक र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। काठमाडौँको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस, वर्षा 41.8 मिलिमिटर। पोखराको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 15.7 डिग्री सेल्सियस, वर्षा 1.1 मिलिमिटर। र दिपायलको अधिकतम 35.4 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संघीय संसदका दुवै सदनमा छलफल शुरू। वातावरणीय दृष्टिकोणबाट निजगढ़मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नमिल्ने सर्वोच्च अदालतको फैसला। स्थानीय तह निर्वाचनको 749 पालिकाको अन्तिम मत परिणाम सार्वजनिक। 3 पालिकामा मतगणना जारी। र दक्षिण अफ्रिकी राष्ट्र सेनेगल स्थित एक अस्पतालमा आगलागी हुँदा 11 नवजात शिशुको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।